الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا تجتنبوا كبائر ما تنهون عنه نكفر عنكم سيئاتكم وندخلكم مدخلا كريما. صدق الله العظيم. میرے قابل احترام بزرگوں اور عزیز طلبہ، اللہ جل شانہ کا فضل و کرم ہوا کہ رمضان شریف کا مہینہ نصیب ہوا اور اس کے بعد شوال کا مہینہ بھی نصیب ہوا جو اب ختم کر ہے. شعبان میں یہ سلسلہ ختم ہوا تھا اور اب اللہ تعالیٰ کے فضل سے آج سے دوبارہ شروع ہو رہا. اس وقت جی چاہتا ہے کہ چند ضروری باتیں بیان کی جائیں تاکہ ہمارا یہاں پر جمع ہونا، دور دور سے آنا اور اس میں شریک ہونا، یہ زیادہ سے زیادہ نافع اور مفید. ایسا نہ ہو کہ ہم آئیں بیٹھیں سنیں اور سنائیں اور واپس چلے جائیں اور فائدہ ہو. جس کو فارسی میں نشستن و گفتن برخاستن کہتے ہیں، کیا ہے اور بیٹھے کچھ باتیں کی اور اٹھ کر چل گئی، جیسے آئے تھے ویسے چلے گئے. بلکہ ہمارا یہاں پر جمع ہونا، بیٹھنا، سننا سنانا سب ہی نافع اور مفید ہو. ان ضروری باتوں میں سے ایک بات یہ ہے کہ ہمارے سب کے یہاں جمع ہونے کا کیا مقصد ہے؟ مقصد معلوم ہونا چاہیے، تاکہ اس مقصد کے لیے ہم آئیں اور اس طرح آئیں جیسا میں انشاءاللہ آئندہ کروں گا. تو آنا جانا انشاءاللہ با مقصد ہونے کی وجہ سے انشاءاللہ ضرور نافع اور مفید ہوگا. اگر مقصد معلوم نہ ہوگا تب بھی انشاءاللہ یہ آنا جانا نفع سے خالی تو نہیں ہوگا، لیکن پوری طرح نافع اور مفید بھی نہیں ہوگا. کیونکہ جو کام آدمی مقصد معلوم ہوئے بغیر کرتا ہے عام طور پر وہ مفید نہیں ہوتا، وہ تھوڑا بہت فائدہ ہو جائے. اور چونکہ یہ دین کا کام ہے اور تبلیغ دین کا کام ہے، دین کی اشاعت کا کام ہے، تو اس لیے فی نفس ہی تو یہ مفید ہی ہے. لیکن اس کا جو اصل مقصد ہے وہ معلوم ہو اور اسی مقصد کے لیے پھر ہمارا آنا جانا ہو، زیادہ مفید ہوگا، زیادہ نافع ہوگا، زیادہ فائدہ مند ہوگا. تو معلوم ہونا چاہیے کہ ہمارے اس جمع ہونے کا مقصد اپنے اخلاق و اعمال اور عادات و اطوار کی درستی ہے، اپنے ظاہر و باطن کی اصلاح ہے، اپنے باطن کا تزکیہ ہے، کہ ہمارا ظاہر بھی بہت سے گناہوں میں اور بہت سی خرابیوں میں مبتلا ہے، ہمارا باطن بھی خراب اور قسم قسم کی باطنی بیماریوں کے اندر مبتلا ہے. نہ پوری طرح ہمارا ظاہر صحیح ہے نہ باطن صحیح ہے، ہمارا ظاہر بھی قابل اصلاح ہے، ہمارا باطن بھی قابل اصلاح ہے. ظاہر بھی سنت کے مطابق ہو جائے، شریعت کے مطابق ہو جائے، باطن بھی اچھے اخلاق سے آراستہ ہو جائے، بد اخلاقیاں دور ہو جائیں، اللہ تعالیٰ کا صحیح تعلق ہمیں نصیب ہو جائے، اس کے حاصل کرنے کے لیے یہاں پر جمع ہوتے ہیں. جس میں دین کی باتیں ہوتی ہیں، قرآن حدیث کی باتیں ہوتی ہیں، اپنے اکابر کی باتیں ہوتی ہیں. مقصد یہ ہوتا ہے کہ ہم باعمل بن جائیں، متقی بن جائیں، پرہیزگار بن جائیں، اللہ والے بن جائیں، اللہ تعالیٰ کی رضا پالیں، اس کی ناراضگی سے بچ جائیں. جو علم اللہ پاک نے اپنے فضل سے ہم کو عطا فرمایا ہے وہ ہمارے حق میں نافع ہو جائے، مفید ہو جائے، یعنی ہمارے عمل میں آ جائے، اور وہ عمل جو شریعت کے مطابق ہو اور اس پر اللہ تعالیٰ کی رضا مرتب ہو جائے، یعنی اللہ تعالیٰ کی رضا ہم کو حاصل ہو جائے. یہ ہے وہی یہاں پہ جمع ہونے کا مقصد. نہ کوئی دھواں دھار تقریر یہاں کا وہ مقصد ہے، نہ وہ آتی، نہ مقصد ہے نہ وہ آتی. نہ اس کے سوا کوئی اور مقصد ہے، لہذا اسی مقصد کے لیے آنا چاہیے، اسی مقصد سے بیٹھنا چاہیے اور اسی مقصد سے جو چیزیں مطابق اور موافق ہیں انہیں اختیار کرنا چاہیے. تو یہ تو ہمارا بنیادی مقصد ہے. جب یہی مقصد ہے تو بس یہی ہماری نیت بھی ہونی چاہیے. جیسے دوسری چیز ہے نیت کا صحیح ہونا، یہاں پر آنے کی ہماری کوئی صحیح نیت ہونی چاہیے، اور جب مقصد معلوم ہو گئے تو نیت بھی متعین ہو گئی. ہم سب یہاں پر آئیں, چاہے شہر سے آئیں چاہے دوسرے شہر سے آئیں, چاہے قرب و جوار سے آئیں اور چاہے دارالعلوم ہی کے اندر سے آئیں, بس ایک ہی نیت لے کر کے آئے ہیں کہ ہم یہاں اس لیے جاتے ہیں تاکہ ہم صحیح ہو جائیں. اللہ اس کے رسول جس طرح چاہتے ہیں کہ ایک مسلمان کو ہونا چاہیے ویسے ہم بن جائیں. ہم گناہوں سے بچنے والے ہو جائیں. اللہ اس کے رسول کے اور بندوں کے حقوق ادا کرنے والے ہو جائیں. اور ان چیزوں کی ہمارے اندر عادت پڑ جائے, ہماری زندگی سنت کے سانچے میں ڈھل جائے, اور ہم اس شعر کا کم از کم مزداق بن جائیں کہ تیرے محبوب کی یا رب شباہت لے کر آیا ہوں, حقیقت اس کو تو کردے میں صورت لے کر آیا ہوں. کہ ہم اپنی ایک صورت تو بنا لیں جو شریعت کے مطابق ہو, سنت کے مطابق ہو, ہر پہلو سے معلوم ہو کہ یہ اللہ تعالیٰ کا تابع دار ہے, فرما بردار ہے, جلوت میں بھی اللہ تعالیٰ کا تابع دار ہے, خلوت میں بھی اللہ تعالیٰ کا تابع دار ہے, جلوت میں بھی گناہوں سے بچتا ہے, خلوت میں بھی گناہوں سے بچتا ہے, ظاہر بھی گناہوں سے پاک ہے, باطن میں بھی گناہوں سے بچتا ہے. یہ نیت اور تمام اعمال کا دار و مدار نیت پر ہے. نیت بہت بڑی چیز ہے, یعنی صحیح نیت بہت بڑی نعمت ہے اور بہت بڑی دولت ہے. شیخ العزیز حضرت مولانا زکریا صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ اللہ تعالیٰ نے ہمیں دو چیزیں عجیب و غریب عطا فرمائی ہیں, دو چیزیں عجیب و غریب عطا فرمائی ہیں, ایک نیت اور ایک توبہ. نیت تو ایسی چیز ہے کہ عمل کیے بغیر عمل کا ثواب دلواتی, اور توبہ کیے ہوئے عمل کو مٹا دیتی. مثلا ایک آدمی نے حج نہیں کیا لیکن اس کی پکی نیت ہے کہ میں جیسے اللہ تعالیٰ مجھے استعداد عطا فرمائیں گے اور قدرت عطا فرمائیں گے ضرور حج کروں گا. تو اگر وہ زندگی میں حج نہ کر سکا تب بھی حج کی نیت کا ثواب ملے گا. مفت میں حج کا ثواب مل گیا, نہ پیسے خرچ کرنے پڑے نہ سفر کرنا پڑا نہ اور کوئی تکلیف برداشت کرنی پڑی, گھر بیٹھے اس نے نیت حج کی وجہ سے حج کا ثواب اس کو مل جائے. ایسے ایک آدمی رات کو اپنی طرف سے جو اپنے اختیار میں تیاری کر کے پکی نیت کر کے سوتا ہے کہ میں تہجد میں اٹھوں گا اور تہجد پڑھوں گا, دعا بھی کر لی, سورہ کہف کی آخری آیتیں ہی پڑھ لی, سب کچھ پڑھ لیا, آنکھ کھلی جب فجر کی اذان ہو گئی تو اس کو نیت کرنے کی وجہ سے تہجد پڑھنے کا ثواب مل گیا, حالانکہ اس نے تہجد پڑھی نہیں لیکن نیت کی وجہ سے اللہ تعالیٰ اس کو حج کا ثواب عطا فرما دے. اسی لیے علماء نے لکھا کہ ایک آدمی تو وہ ہے کہ جو رات دن علم دین پڑھتا ہے اور پڑھاتا ہے, اور اللہ تعالیٰ نے اس کے ساتھ ساتھ مال بھی عطا فرمایا, رات دن وہ اللہ تعالیٰ کے راستے میں مال خرچ کرتا ہے. اور ایک آدمی وہ ہے کہ اس کو اللہ تعالیٰ نے علم نہیں دیا, اس لیے پڑھنے پڑھانے سے بیچارہ عاجز ہے, اور مال بھی نہیں دیا کہ جو اللہ کے راستے میں خیرات کر سکے, صدقہ کر سکے, غریبوں کی مدد کر سکے, دوسرے کاموں میں کار آئے خیر میں خرچ کر سکے. لیکن اس کی دل کی تڑپ یہی ہے, کاش میرے پاس بھی مال ہوتا, काश मेरे पास भी पैसा होता तो मैं भी दीन की खिदमत में लग जाता, दिन रात दीन पढ़ता और पढ़ाता, सीखता और सिखाता और माल को अल्लाह के रास्ते में खर्च कर, दोनों बराबर। इस पर हमारे हजरत रहमतुल्लाह अलैह शेख हद्दाद रहमतुल्लाह अलैह कसर सुनाया करते और हजरत अब्दुल्लाह बिन मुबारक रहमतुल्लाह अलैह का वाक्य सुनाया करते। हजरत अब्दुल्लाह बिन मुबारक रहमतुल्लाह अलैह बहुत बड़े मुहद्दिस, बहुत बड़े फकीह और बहुत बड़े आलिम गुजरे। सारे दिन तो वो अल्लाह खाल रसूल का दर्श देते थे, हजारों तलबा उनसे इस्तेफादा करते थे, दिन तो इसमें गुजरता था और रात को अपने घर की छत पर मुसल्ले पर नियत बांधकर नमाज पढ़ने में गुजारते थे और मुसल्ले पर ऐसे खड़े रहते जैसे कि एक लकड़ी खड़ी, बड़े आराम और सुकून से खड़े रहते थे। ये नहीं हरकत कर रहे हो, कभी इधर झुक रहे हैं, कभी इधर झुक रहे हैं, कभी इधर का फैसला बदल रहे हैं, कभी उधर का फैसला बदल रहे हैं, ऐसा नहीं। अल्लाह ताला का बारगाह में हुजूरी का ये आलम होता था कि बिल्कुल जैसे किसी बड़े हाकिम के सामने आदमी डरता और तरसा और सभी तो साकित खड़ा रहता है, इस तरह से वो अल्लाह ताला के हुजूर नमाज के अंदर कयाम में खड़े होते, एक लकड़ी खड़ी हुई, लंबा काम करते थे, लंबा रो करते थे, लंबी लंबी नमाजें पढ़ते थे, इस तरह इबादत में रात गुजरते, तो रात इस तरह मसल्ले पर इबादत में गुजारते और दिन को दीन खिदमत में गुजारते। और उनके इस घर के सामने एक दुकान थी शेख हद्दाद रहमतुल्लाह अलैह की, उनका काम था लोहारी का, लोहार जो होता आप जानते हो, उसका काम तो लोहा आग में गर्म करना और गर्म करके उसको नरम करना और फिर उसको मोड़ कर पीट कर उससे मुख्तलिफ चीजें बनानी, फिर किसी लोहे से छुरी बना रहे हैं, किसी छुरी से कैंची बना रहे हैं, किसी से दराती बना रहे हैं, किसी से आरी बना रहे हैं, किसी कुछ बना रहे हैं, मुख्तलिफ पुर्जे बना रहे हैं जो कि आम लोगों में काम आते हैं। आज भी देहात में ये लोहार नजर आते हैं। एक शेख हद्दाद रहमतुल्लाह अलैह थे, ये भी अल्लाह ताला के नेक बंदे थे, तो वो तो अपनी दुकान पर रोज अनस सुबह शाम तक यही लोहे के पुर्जे बनाते थे, छुरी चाकू छुरी कांटे बनाते थे और बेचते थे और अपना गुजारा करते थे। हलाल कमाना भी बड़ी फर्ज है। हलाल कमाकर अपना गुजारा करना जरूरी है। तो यह शेख हद्दाद रहमतुल्लाह अलैह जो थे, ये हजरत अब्दुल्लाह बिन मुबारक रहमतुल्लाह अलैह को देखते हैं कि भाई सुबह शाम तक जो है ये हदीस शरीफ पढ़ाते हैं, तफसीर पढ़ाते हैं, पूर्व में दीन पढ़ाते हैं, दिन तो इनका खूबसूरती के साथ गुजरता है और रात को ये अपने अल्लाह की इबादत में गुजारते हैं। मैं हूं कि सुबह आता हूं, दुकान खोलता हूं, शाम तक लोहा पीटता हूं और उसके जरिए चीजें बना करके बेचता हूं और जो काम बड़ा मेहनत और जफाकशी का है इसलिए शाम को मैं ऐसा खरीद जाता हूं, घर जाकर के बिस्तर पे पड़ जाता हूं, तो रात सोने में गुजार देता हूं। इतनी भी हिम्मत नहीं होती कि रात को उठ करके दोनों फिट पढ़ लो, पढ़ भी लो तो उनके बराबर तो नहीं पढ़ सकता, तो शायद आप मसल्ले में गुजारते हैं। मैं रात का अक्सर हिस्सा सोने में गुजारता हूं, अगर अल्लाह ताला मुझे भी इनकी जैसी से इनकी सी सलाहियत अता फरमाते, फरागत अता फरमाते, बीवी बच्चों के कमाने हलाल कमाने उनके गुजारा के बकदर कमाने की मुझे जरूरत ना होती, गैब से अल्लाह ताला मेरा इंतजाम फरमा देते, फराखी कुशादगी अता फरमा देते, تو میں بھی دن کو اسی طرح دین خدمت کرتا، رات کو اللہ تعالیٰ کی عبادت کرتا، لیکن کیا کروں، میرا کوئی اور ذریعہ معاش نہیں ہے، بیوی بچوں کا نہ نفقہ واجب ہے، ان کے لیے کمانا ضروری ہے جو کہ فرض ہے، اس لیے کماتا ہوں، اس کمانے میں میں اتنا تھک جاتا ہوں کہ رات کو بھی عبادت کرنے کے لائق نہیں رہتا، بس یہ ان کو رہنے کے خیال آتا تھا، بھائی عبادت تو ان کی ہے، خدمت تو ان کی ہے، میری کیا ہے، کاش مجھے بھی ایسا موقع ملتا تو میں بھی ایسے کرتا، اسی دوران حضرت عبداللہ بن مبارک رحمۃ اللہ علیہ کا بھی وصال ہو گیا اور شیخ حداد رحمۃ اللہ علیہ کا بھی اسی حالت میں انتقال ہو گیا، جب حضرت عبداللہ بن مبارک رحمۃ اللہ علیہ کا انتقال ہو گیا کسی نے انہیں خواب میں دیکھا، پوچھا رب کیا معاملہ ہوا، کہ بھائی اللہ تعالیٰ کا فضل ہو گیا، جس طرح دنیا میں انہوں نے اپنے فضل سے دینی خدمت کی توفیق دی تھی اور اپنی بارگاہ میں حاضر ہونے کی سعادت دی تھی، وہ اللہ تعالیٰ کی بارگاہ میں قبول ہو گئی اور اللہ تعالیٰ نے اپنے فضل سے آخرت میں بھی نواز دی، لیکن بھائی وہ ہمارے گھر کے سامنے جو شیخ عبداللہ تھے وہ ہم سے بھی آگے بڑھ گئے، جو کچھ ہمیں ملا اللہ تعالیٰ اس سے زیادہ ان کو عطا فرما دی، اور وہ ان کی اس حسرت کے اوپر عطا فرما دی جو وہ ہمیں دیکھ دیکھ کر کیا کرتے تھے، سبحان اللہ، کہ اگر مجھے فرصت ہوتی، میرے میں ہمت ہوتی، میرے اندر بھی قدرت ہوتی تو میں بھی ایسا کرتا، اسی پہ اللہ پاک نے مجھ سے زیادہ ان کو عطا فرما دی، کیونکہ ان کی نیت یہی ہوتی، ان کا بھی ارادہ یہی تھا کہ اگر یہ حلال کمانے کا فریضہ میرے ذمہ عائد نہ ہوتا تو میں بھی ایسے ہی کرتا، لیکن یہ بھی جو حکم شرع ہے اس لیے میں یہ کرتا ہوں، لیکن دل کی چاہت اور نیت یہی ہے کہ میں بھی ایسا کرتا، وہ کاش کاش جو کہتے تھے جس کو حسرت کہتے ہیں، بس اس کی بنا پر اللہ پاک نے ان کو مجھ سے زیادہ عطا فرما، وہ بازی لے گئے مجھ سے، ہمارا رحمۃ اللہ علیہ یہ ہے حسرت نایاب، یہ حسرت نایاب، ایسی حسرت بھی بہت کم لوگوں کو نصیب ہوتی، ہم اپنے جائزہ لے لیں ہمیں کہاں حسرت ہوتی، بزرگوں کے حالات پڑھ کر بھی حسرت نہیں ہوتی اور بزرگوں کو دیکھ کر کے بھی حسرت نہیں ہوتی، اللہ ماشاء اللہ، یہ بھی کسی کسی کو ہوتی ہے بھائی، لیکن بہرحال حسن نیت ہے ایسی بڑی چیز دیکھو کہ کہیں سے کہیں بندے کو پہنچا دیتی، تو حسن نیت کی وجہ سے بھی بندے کو آخرت میں ہم کیسے کیسے درجات ملیں گے، لیکن حسن نیت ہوگی تو ملیں گے ان شاء اللہ، حسن نیت کی وجہ سے آدمی کو حج کا ثواب مل جاتا ہے، زکوٰۃ کا ثواب مل سکتا ہے، صدقے کا ثواب مل سکتا ہے، تبلیغ کا ثواب مل سکتا ہے، تعلیم کا ثواب مل سکتا ہے، جہاد کا ثواب مل سکتا ہے، حسن نیت ایسی چیز ہے کہ عمل کیا نہیں ہے صرف نیت کی ہے، اسی پر اللہ تعالیٰ عطا فرما دیتا ہے، یہ صدقہ واسطہ ہے سرکار دو عالم نبی رسول اللہ صلی اللہ علیہ وسلم، کیونکہ تفیل ہمیں ایسی ایسی نعمتیں ملی ہوئی، لہذا یہاں ہم اگر جو مقصد یہاں آنے کا ہے اسی کی نیت کر کے آئیں گے انشاءاللہ تعالیٰ، تو اس نیت کا بھی ثواب ملے گا، پھر آ کر کے جو عمل کریں گے اس کا ثواب الگ ملے گا، اس نیت میں نیت کا ثواب الگ ہے اور جس عمل کی نیت کر رہا ہے اس کے کرنے کا ثواب الگ ہے، جسے نیت کر لی میں تہجد پڑھوں گا، نیت کر کے سو گیا تو نیت کا ثواب تو مل جائے گا اس کو نیت کرتے ہیں ان شاء اللہ تعالیٰ، پھر جب آنکھ کھلے گی تہجد پڑھے گا، تہجد پڑھنے کا ثواب الگ ہے کیونکہ وہ عمل ہے اور یہ اس عمل کی نیت ہے، تو خود حسن نیت کا ثواب ہے اور عمل کا ثواب الگ ہے، جو ہم نیت کر رہے ہیں بھائی آج ہمیں یہاں جمع ہونا ہے اپنی اصلاح کے لیے، اپنے اخلاق کی درستی کے لیے، اپنے اعمال کے سنوارنے کے لیے، تو نیت کا ثواب الگ ملے گا، آ کر بیٹھنے کا، سننے کا اور اس پر عمل کرنے کا انشاءاللہ ثواب الگ ملے گا. تو نیت ایسی چیز ہے بھائی، عجیب و غریب نعمت اللہ پاک نے نیت کی عطا فرما رکھی. اس میں ایک اور عجیب و غریب چیز ہے اور ایک اور عجیب و غریب بات ہے اس کے اندر، کہ ایک ہی عمل میں ایک سے زیادہ نیتیں بھی کر سکتے ہیں، جتنی نیتیں اتنے ثواب. اب عمل تو ایک ہوگا اور نیتیں دس کر لیں تو دس نیتوں کا ثواب الگ ملے گا، اس عمل کا ثواب الگ ملے گا، گیارہ چیزوں کا ثواب ملے گا. مثلا نماز پڑھنے کے لیے مسجد میں آتے ہیں، اللہ تعالیٰ مسجد ہم تک اس سعادت سے مالا مال رکھیں اور اپنے بارگاہ میں حاضر ہونے کی سعادت سے اللہ تعالیٰ مالا مال رکھیں، یہ بہت بڑی نعمت ہے. نماز پڑھنے تو آتے ہیں، تو گھر سے جب چلیں گے تو ایک نیت تو یہ کہ مسجد میں جا کر کے ہم نماز با جماعت انشاءاللہ ادا کریں، تو وہ نیت ہو گئی، عمل آیا ہوگا مسجد میں آنے کے بعد انشاءاللہ، تو اس کا ثواب ہو گیا. ساتھ ہی نیت کر لی کہ میں مسجد میں اس لیے جا رہا ہوں کہ مسجد میں جانے کی ایک دعا ہے جو علیک میں سنتی کے اندر بھی الحمدللہ لکھی ہوئی ہے، ہر آدمی اس میں دیکھ کے یاد بھی کر سکتا ہے، پر وہ یہ کہ اللہم جب مسجد کے لیے جماعت پڑھنے کے لیے جائے تو یہ دعا کریں راستے میں، اللہم انی اسألوک بحق السائلین علیک و بحق من شاء هذا الیک فانی لم اخرج اشرا ولا بطرا ولا ضیاء ولا سمعا وخرجت اتقاء سخطک وابتغاء مرضاتک واسألوک ان تعیذنی من النار وان تغفر لی ذنوبی فانه لا یغفر الذنوب الا انت. 70,000 فرشتے اس کے لیے دعا کرتے ہیں، 70,000 فرشتے اس کے لیے اللہ تعالیٰ کی بارگاہ میں ہاتھ اٹھا دیتے ہیں کہ اے اللہ یہ نماز پڑھنے کے لیے جا رہا ہے، اس کی مغفرت فرما، اس کی بخشش فرما، اس کی حفاظت فرما، اس کی اعانت فرما، اس کی نصرت فرما. تو گھر بیٹھے بیٹھے تو نہیں ہو سکتی، یہ ثواب نہیں مل سکتا. یہ ثواب جو ملے گا جب نماز پڑھنے کے لیے، نماز پڑھنے کے لیے گھر سے نکلیں گے اور راستے میں یہ دعا پڑھیں گے. کوئی میں نے جگہ بتا دیا علیکم سنتی میں یہ دعا لکھی ہوئی ہے، ہاں دیکھ کے یاد کر لو. لوگ میں کتنی مرتبہ بار بار کہہ چکا ہوں کہ علیکم سنتی کو اپنے سرانے رکھو، اس کی ایک سنت کو یاد کر اپنے عمل میں لاؤ، اگر یہ ہم کر لیتے تو کبھی کی یہ دعا ہمیں یاد ہوتی اور کبھی سے انشاءاللہ یہ ہمارے عمل میں ہو گیا. آج معلوم ہو رہا ہے کہ اس کے اندر بھی یہ بہترین دعا موجود ہے، اور یاد کرنے کے لیے اس کے لیے آدھا گھنٹہ بہت. اب 8 برس گزر گئے ابھی تک یاد نہیں ہوئی، بلکہ پتہ ہی نہیں کہ اس کے اندر بھی یہ دعا ہے، الا ماشاء اللہ. تو یہ نیت کر دی کہ میں یہ انشاءاللہ تعالیٰ پڑھا کروں، جب مسجد میں جاؤں گا تو یہ دعا میں پڑھوں گا، اس کا ثواب الگ ملے گا. جب پڑھیں گے تو ثواب الگ ملے گا، نیت کا ثواب الگ ملے گا، پڑھنے کا ثواب الگ ملے گا. دوسری نیت، تیسری نیت یہ کر لی کہ میں جب جاؤں گا تو راستے میں جتنے بھی مسلمان ملیں گے سب کو سلام کر کے جاؤں گا، تاکہ سلام کرنے کی جو فضیلت ہے اور ثواب ہے مجھے ملے. اور ظاہر سلام میں پہل کرنے والا کو زیادہ ثواب ملتا ہے جواب دینے والے کے مقابلے میں، کوئی نہ کوئی تو راستے مل ہی جاتا ہے، لہذا راستے میں ثواب سلام کرتا ہوا جائے. نیت کرے گا تو اس کا ثواب الگ ملے گا، سلام کرے گا اس کا ثواب الگ ملے گا. اور یہ سنت بھی اب بہت ہی متروک ہو گئی ہے، بس کوئی جان پہچان والا مل گیا تو سلام کر لیا، ورنہ عام مسلمانوں کو ثواب سلام کرنے کا رواج نہیں رہا. اس لحاظ سے اس کو زندہ کرنے کی ضرورت ہے، حالانکہ سلام تو ہر مسلمان کے لیے ہے، جس سے بھی راستے میں ملاقات ہو اس کے لیے سنت ہے کہ سلام کرے اور سلام کرنے میں پہل کرنے کی کوشش کرے. اس لیے آتے جاتے راستے میں جو بھی ملے سلام کرتے ہوئے جانا چاہیے. चाहे बच्चे क्यों ना मिले, क्योंकि सरकार दो आलम में नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बच्चों को भी सलाम करते, हम क्यों नहीं करते भाई? ये हमारी बहुत बड़ी कोताही है। आजकल बच्चों को सलाम करने का रवाज नहीं है, बच्चों से तो ये ख्वाहिश होती है कि ये हमें सलाम करे। हालांकि ये होना चाहिए कि बच्चा बेशक उसको चाहिए कि बड़ों को सलाम करे, लेकिन अगर वो सलाम ना करे तो हमें तो सलाम कर लेना चाहिए। और रास्ते में जाते जाते कोई मुसलमान दूर हो तो उसका भी मसला सबको मालूम होना चाहिए, क्या हाथ से इशारा करे, जुबान से सलाम करे, ये है उसका तरीका। और जो सवार हो पैदल चलने वाले को सलाम करे, और जो पैदल चल रहा हो वो बैठने वाले को सलाम करे, और खड़ा होने वाले भी बैठने वाले को सलाम करे, बैठने वाला लेटने वाले को सलाम करे। ये एक तरीका है, लेकिन वो कोई ना करे तो ये मतलब नहीं कि लेटने वाले सलाम ना करे, बैठने वाले सलाम ना करे, खड़ा होने वाले सलाम ना करे, चलने वाले सलाम ना करे। नहीं, वो अगर दूसरा सलाम नहीं करा तो सलाम को, लेकिन सलाम करना जो है ये एक बेहतरीन दुआ और बड़ी बेहतरीन नेकी है। अस्सलाम वालेकुम कहने पर 10 नेकियां मिलती, रहमतुल्लाह कहने पर 20 नेकियां मिलती, बबरकात हो कहने पर 30 नेकियां मिलती, वो मगफिरत हो कहने पर 40 नेकियां मिलती, वो मगफिरत हो तक साबित भी। तो ये नियत कर ले कि मैं जब मस्जिद में जाऊंगा तो इंशाअल्लाह ताला रास्ते में जितने भी मुसलमान मिलते जाएंगे मैं उनको सलाम करता जाऊंगा, इसका सवाब अलग मिलेगा। ये नियत कर ले कि मस्जिद में इसलिए जा रहा हूं कि मस्जिद में जाकर के एतकाफ की नियत करूंगा। अब दो साहब नियत का सवाब तो घर से निकलते ही शुरू हो गया, और जब मस्जिद में जाकर के नवे तो सुन्नत एतकाफ कहेंगे तो फिर एतकाफ शुरू हो जाएगा, उसका सवाब अलग मिलेगा। इसकी ये नियत एतकाफ की नियत भी बहुत कम लोग करते हैं इल्ला माशाल्लाह। हालांकि ये नियत ऐसी है कि इसकी एक दफा असर डाल ले तो बस आदमी खुद ब खुद ही ये आदमी के जुबान पे कलमा आ जाता है। जहां मस्जिद में दाखिल होने की दुआ पड़ी, बिस्मिल्लाह वस्सलातु वस्सलाम अला रसूलिल्लाह अल्लाहुम्मा फिर लिनबी वफ्तह लि अबवाब रहमतिक नवे तो सुन्नत लेता, एक दफा रट लो बस, इसके बाद फिर उम्र भर पढ़ते ही रहो। नहीं, रटना तो पड़ेगा ना, रटेंगे नहीं तो कैसे याद आएगा? अब तक तो आज याद आया नहीं, फिर आज कैसे याद आएगा? तो देखो रटने का ये फायदा होगा। अब घर से नियत कर ली कि मस्जिद में नफली एतकाफ के लिए जा रहा हूं, वहां सवाब मिलेगा। मस्जिद में नहीं पहुंचे और बीच में इंतकाल हो गया, नियत का सवाब मिलेगा। मस्जिद में पहुंच गया और नवे तो सुन्नत एतकाफ के लिए दिल में नहीं आते, बस एतकाफ का सवाब शुरू हो जाएगा। और इस नियत से मस्जिद में जा रहा हूं ताकि अगर कोई बीमार मिल गया तो उसकी इयादत कर लूंगा, और कोई ना कोई बीमार मिल ही जाता है, बस मौका गनीमत समझे उसकी इयादत भी कर ली। क्योंकि सारे मुसलमान मस्जिद में मिलते हैं, जब मिलते हैं तो एक दूसरे से आमना सामना होता है, खैरियत पूछ लेते हैं, बीमार होता है तो उसकी बीमार पुरसी हो सकती है, और कोई परेशान हयाल है तो उसको तसल्ली दी जा सकती है। हर एक का सवाब अलग। ये नियत कर ली कि कोई बीमार मिल गया तो बीमार कुर्सी करूंगा, तो बीमार कुर्सी का स्वभाव कितना। एक हदीस में है कि जब कोई किसी की बीमार कुर्सी करने के लिए जाता है तो जिस जगह से जाता है वापस उस जगह आने तक 70,000 फरिश्ते उसके लिए दुआ करते हैं। हम घर से चले और ये नियत करके चले कि मस्जिद में बीमारों की बीमार कुर्सी करने के लिए जा रहा हूं, अब जब तक घर वापस नहीं आएगा 70,000 फरिश्ते उसके लिए दुआए मगफरत करने के लिए मुकर्रर हो जाएंगे, और इसका सवाब इसकी नियत का सवाब मिल जाएगा। और फिर वाकई में कोई ना कोई मिल ही जाता है, मिल गया तो फिर उसका सवाब इंशाल्लाह लगेगा। छठी ये नियत कर ली कि मस्जिद में इसलिए जा रहा हूं कि वहां पर मुसलमानों का इज्तिमा होता है, और मुसलमानों के इज्तिमा में दुआ कबूल होती है। तो मैं अपनी दुआ को मकबूल बनाने के लिए जा रहा हूं। लोग मस्जिद में तो नमाज पढ़ने जा रहे हैं, वहां जाकर के जमात से नमाज पढ़नी ही पढ़नी है, ये नियत अलग से कर ली। इस नियत करके सवाब मिलेगा और फिर बिलाशुबा यहां पर नमाजों के अंदर मुसलमानों का इज्तिमा होता है, और इज्तिमा के अंदर खासतौर से फर्ज नमाज का सलाम फेरने के बाद इज्तिमा होता ही है, उसमें जो भी दुआ मांगी जाती है उसके कबूलियत की खरी उम्मीद है। नियत का सवाब अलग, अमल का सवाब अलग। एक और ये नियत कर ली, मैं मस्जिद में इसलिए जा रहा हूं कि अगर कोई आलिम मिल गए, कोई मुफ्ती साहब मिल गए, तो मैं उनसे कोई मसला पूछूंगा। मसला पूछने के लिए जा रहा हूं, तो ये तो दीन सीखने के लिए जाना हुआ, और दीन का एक मसला मालूम करना इसकी नस्ली इबादत से कहीं ज्यादा इसका सवाब है। एक हदीस में कि फिकह की मजलिस में थोड़ी देर के लिए शरीक होना 60 साल की इबादत से अफजल है, और दीन का एक बाप किसी से सीखना 1000 रकअत नफिल पढ़ने से अफजल है। और तवाकात से नियत कर ली कि मस्जिद में जा रहा हूं, मैं दीन की बात सीखने के लिए जा रहा हूं, इसका सवाब अलग मिलेगा इंशाअल्लाह। अगर कोई चाहे उसके साथ मिले या न मिले, कोई मोतबर आलिम दीन मसला बताने वाले मिले या न मिले, नियत का सवाब मिल जाएगा, और मिलने पर कोई मसला याद आ गया पूछ ले, उसका सवाब अलग मिलेगा। इस नियत से कैसे चल रहा है कि मस्जिद में जा रहा हूं ताकि वहां जाकर के मैं दरस हदीस सुनूंगा, दरस कुरान करीम सुनूंगा, सवाब अलग। दर से हदीस का सवाब अलग है, दर से कुरान करीम का सवाब अलग है, मसले मसाइल की मजलिस में शेख होने का सवाब अलग है। एक नियत कर ली कि मस्जिद में इसलिए जा रहा हूं ताकि अगर मैं कोई बात नारे खिलाफ शरा देखूंगा, चाहे रास्ते में देखूं या मस्जिद में देखूं, तो मैं इंशाअल्लाह ताला हिकमत और मसलहत से और कायदे और सलीके से इंशाअल्लाह ताला उससे मना करूंगा। तो ये नहीं अनिल मुनकर, ऐसे किसी को कोई अच्छी बात बताने का मौका होगा, मसलहत होगी, तो मैं उसको अच्छी बात ही बताऊंगा, ये अमर बिल मारूफ होगी। अब अमर बिल मारूफ और नहीं मुनकर, जिसके अंदर इसकी सलाहियत हो और इसके आदाब मालूम हो, और उन आदाब के साथ अगर ये काम करे तो ये भी बहुत बड़ी इबादत है, बहुत बड़ा नेक अमल है। मस्जिद में उसका मौका मिलता है, लेकिन आदाब के साथ, जो उसका तरीका है शरीयत में उसके मुताबिक, ये नहीं कि लठमार वाला काम करे, कि खाए ना खाए किसी को जाते हुए रोक करके तबलीग करना शुरू कर दे, उसको बेचारे को जल्दी पड़ी हुई है, इसको तबलीग की पड़ी हुई, या किसी को बुराई करते हुए देखे और जनाब लठसा मार दे उसको, जैसे कि बाद लोगों के अंदर ये बेढंगापन होता है, तो उनको जोश तो होता है अच्छी बात कहने का और बुरी बात से मना करने का, तरीका नहीं आता, सलीका नहीं आता, बेढंगापन इख्तियार करते, बदतहजीबी इख्तियार करते, तो ये सही नहीं है, ये बदतहजीबी इख्तियार करना सही नहीं है। इसके लिए सलाहियत भी जरूरी है, काबिलियत भी जरूरी है, सलीका भी मालूम होना जरूरी है। हज़रत शब्बीर अहमद उस्मानी रहमतुल्लाह अलैह की बात हमारे हज़रत रहमतुल्लाह अलैह फरमाया करते थे कि किसी को कोई अच्छी बात कहनी है, किसी को बुरी बात से रोकना है, तो उसके तीन बातों का इख्तियार करना जरूरी है। नंबर एक, जो बात कह रहे हो वो हक हो, नाहक बात कहोगे तो कभी भी उसका असर नहीं होगा, चाहे कितनी खूबसूरती से कहो, बात हक हो। नंबर दो, तरीका पर हक हो, अगर तरीका तुम्हारा गलत होगा अच्छी बात कहने का या बुरी बात से मना करने का, कभी उसका असर नहीं होगा, उल्टा असर होगा। और इस नंबर पे 99% लोग फेल हो जाते हैं, 99% जिसमें वालदेन भी दाखिल है, उस्ताद भी दाखिल है, और बहुत से आम लोग भी दाखिल हैं, शौहर बीवी भी दाखिल है, तो उनको तरीका मालूम नहीं होता, बस वो बात कहते हैं बेढंगे बन से, नतीजा ये कि वो अच्छी से अच्छी बात भी बेअसर हो जाती है। और तीसरे नियत हक, नियत ये कि मैं बुरा हूं या अच्छा है, मैं कमतर हूं या आला है, मैं भंगी हूं ये शहजादा है। और फिर बड़े आदर से, तहजीब से, नरमी से अर्ज करो, जब तीन बातें जमा होंगी तो जरूर बात का असर होगा इंशाअल्लाह। जहां कहीं अच्छी बात कहने का असर नहीं होता, तीन में से कोई ना कोई शर्त मफकूल होती। इसलिए मैंने पहले कद लगा दी कि मैं मस्जिद में जाऊंगा तो अगर मौका होगा, मसलियत होगी तो मैं अच्छी बात कह दूंगा, बुरी बात से मना कर दूंगा। अब नमाज पढ़ने आ रहे हैं, इसका स्वभाव अलग मिलेगा नियत करने की वजह से। तो देखो एक अमल में कितनी सारी नियतें मैंने बतला दी। तो आ रहा है नमाज पढ़ने के लिए, 10 नियतें करके साथ आ रहा है, तो इन 10 नियतों का उसको स्वभाव मिलेगा इंशाअल्लाह। पहले नंबर पे तो नियत के स्वभाव मिल जाएगा, दूसरे नंबर पर जब उसके अमल का मौका आ जाएगा फिर वो अमल को कर लेगा तो उसका भी स्वाब मिलेगा। तो दो वजह से नियत बहुत ही अजीब व गरीब है, एक तरीके का अमल किया नहीं अमल का स्वाब, और फिर एक अमल में 10 नियतें करो 10 का स्वाब। अमल एक ही, असल अमल एक ही रहा और स्वाब 10 नियतों का मिल गया उसके साथ। दूसरी चीज है तौबा, उसका बयान इंशाअल्लाह में आएंगे। तो एक तो हमारे यहां जमा होने का मकसद, मकसद अपने अखलाक आमाल आदात अखबार को सही करना है और अपने आप को संवारना है, सुधारना है। जो भी दीन हमें मालूम है उसको अपने अमल में लाने की कोशिश करना है। और अल्लाह पाक अल्लाह की रजा के लिए जब कहीं जमा होते हैं तो उसमें अल्लाह पाक ने तासीर रखी, तो जमा होने वालों को अल्लाह ताला तौफीक दे देते हैं। वो थोड़ा सा जो असर होता है बस वो बहुत सरमाया है उस इज्तिमा का, उसे कदर करनी चाहिए। बिल्कुल इसी तरह जैसे सर्दियों में भट्टी के पास बैठ करके आदमी गर्म हो जाता है, वो भट्टी से अलग होने के बाद आहिस्ता आहिस्ता वो गर्मी खत्म हो जाती है, लेकिन वास्कट से ऊपर से सदरी पहनने से, अच्छन पहनने से, कंबल ओढ़ने से देर तक रह भी सकती है। ऐसी जो असर मजलिस के अंदर होता है उसको बरकरार रखना चाहिए, उसकी हिफाजत करनी चाहिए। फिर भी खत्म हो जाए तो कुर्बानी, लेकिन उसका जो बरकरार रखना है उसका उसका तरीका समझ लो कि जो बात अमल करने के लिए बताई गई बस उसी मजलिस से उस पर अमल शुरू कर। और फिर यहां से जाने के बाद भी वो अमल जारी रखो, आइंदा मजलिस में आने तक बराबर उसका अमल जारी रखो। बस अब वो असर चाहे रहे न रहे, अमल रहे, बस अमल है तो बस सब कुछ है। इस असर का मकसद सिर्फ यही था कि वो अमल जो सुना था वो अमल हमारे अमल में आ जाए और हमारा मामूल बन जाए, बस बस अब असर का मकसद हासिल हो गया। अब चाहे वो जोश बाकी रहे या न रहे, लेकिन होश रहे। होश ये है कि वो अमल हमारा जारी रहना चाहिए, अब मजलिस से जाने के बाद खत्म नहीं हो जाए, खत्म हुआ तो बता नहीं खत्म हो गए। तो एक तो ये मकसद है भैया हमारे जाने का, उसके लिए जरूरत है कि हम अपनी नियत सही करें। इसलिए मैंने कहा है कि अब बहुत सारी नियतें लोग कर लेते हैं, कोई किसी नियत से आता है, कोई किसी नियत से आता है, क्योंकि उसमें बाद नियतें सही भी होती हैं, बाद नियतें गलत होती हैं। उसका नतीजा है कि जैसी नियत वैसी अमल, अच्छी नियत होगी तो फायदा होगा, बुरी नियत होगी ये दुनिया पेश नजर होगी तो फिर फायदा नहीं, जहां थे वहीं के वहीं रहेंगे। एक साल गुजर जाए, 9 साल गुजर जाए, जहां थे वहीं के वहीं रहेंगे, क्योंकि नियत ही सही। बहरहाल नियत बहुत बड़ी नेमत है, अल्लाह ताला इसको हमें अपनाने की तौफीक अता फरमाए। और दूसरी चीज है तौबा, ये पहला कदम है इस मकसद के हुसूल के लिए, जिसके बारे में इंशाअल्लाह मैं आइंदा अल्लाह ताला हम सबको तौफीक वाला अता फरमाए और अपने करम से इस जमा होने को अपनी बारगाह अक़दस में शरीक कबूल अता फरमाए। اللهم صل على سيدنا محمد. محمد وعلى آل سيدنا مولانا محمد وعلى وسلم. يا رحم الرحمين، يا رب العالمين، يا حي يا قيوم، يا ذا الجلال والإكرام، آج آپ کے نام پر اس سلسلے کو دوبارہ شروع کر رہے ہیں. یا اللہ یا اللہ یا اللہ، اپنے رحمت سے، اپنے فضل سے اس کا جو مقصد ہے وہ ہمیں پوری طرح نصیب فرما. یا اللہ اسی مقصد کے لیے ہمیں آنے کی توفیق عطا فرما، اور اس مقصد میں ہم کو 100% کامیابی عطا فرما. یا اللہ ہم آپ کی رضا چاہتے ہیں، یا اللہ صرف آپ کی رضا چاہتے ہیں، آپ کی خوشنودی چاہتے ہیں، آپ کی اطاعت چاہتے ہیں، آپ کی تابعداری چاہتے ہیں، اپنے ظاہر کی اصلاح چاہتے ہیں، اپنے باطن کی اصلاح چاہتے ہیں. یا اللہ یا اللہ، سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم کا نقش قدم چاہتے ہیں. یا اللہ ہمیں نصیب فرما، یا اللہ ہم سب کو نصیب فرما، ہمارے گھر والوں کو نصیب فرما، ہمارے بہن بھائیوں کو نصیب فرما، ہمارے رویال کو نصیب فرما، ہمارے سارے احباب کو نصیب فرما، جو آ سکے ان کو بھی، جو نہ آ سکے ان کو بھی، ہم میں سے کسی کو بھی محروم نہ فرما. یا اللہ ہر نیک عمل میں اور ہر جائز اور نیک کام میں، ہر جائز کام میں حسن نیت کی توفیق عطا فرما. یا اللہ حسن نیت کی توفیق عطا فرما، تمام گناہوں میں کے لیے سچی توبہ کی توفیق عطا فرما، سچی توبہ کی توفیق عطا فرما، ہمارے آنے کو، بیٹھنے کو، سننے کو، سنانے کو یا اللہ قبول فرما، یا اللہ قبول فرما، یا اللہ قبول فرما، اپنی رضا اور خوشنودی کا ذریعہ بنا. یا اللہ اپنی مرضیات پہ چلنے کی توفیق عطا فرما. صلی اللہ تعالیٰ علیہ خیر خلقی سیدنا مولانا محمد وآلہ وصحابہ اجمعین.